प्रिय श्रोतावृन्द, हार्दिक न्यानो अभिवादन टक्राउँदछु तपाईँलाई कार्यक्रम मसिंहको कथामा। आशा छ यो कार्यक्रम सुनेर मनोरञ्जनका साथसाथै आत्मिक लाभ उठाइरहनु भएको छ। आजको भागको घटना तपाईँले धर्मशास्त्र पवित्र बाइबलमा लुकाको सुसमाचार 2 र 3 अध्यायका साथै मत्तीको सुसमाचार 3 र 4 अध्यायमा पनि पढ्न सक्नुहुनेछ। तपाईँलाई कुनै पनि जिज्ञासा र प्रतिक्रियाहरूले मनमा खुलदुली जगाएमा कृपया हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रमको अन्त्यतिर बताउनेछौँ। अब भने आउनुहोस्, तपाईँ र म सँगै बसेर सुनौँ कार्यक्रम मसिंहको कथाको 6 भाग। बप्तिस्मा दिने युहन्ना ती मानिस थिए जसलाई येशूले इस्रायलका महान अगमवक्ता भन्नुभएको थियो। अहिले हामी येशूख्रिस्ट मसिंहको निम्ति बाटो तयार गर्न परमेश्वरले कसरी यी अगमवक्तालाई चलाउनु भयो भनी जान्नेछौँ। भाग 6।
येशू जन्मनु हुँदा रोमी साम्राज्यको अगुवाई कैसर अगस्तसले गर्थ्यो। येशू 9 वर्षको हुँदा कैसर अगस्तसको मृत्यु भयो। त्यसपछि रोमी साम्राज्यमा कैसर टिबेरियसले राज्य गर्यो र उसले त्यसपछि 23 वर्षसम्म राज्य गर्यो। यस बेला पन्तियस पिलातस यहुदियाका अधिकारी थिए। हेरोद एन्टिपास हेरोद राजाका छोरा गलिलका शासक थिए। उनका भाइ फिलिप यहुदियाको अर्को ठाउँका शासक थिए। धार्मिक अगुवाहरू कैयाफा र हन्नास थिए। कैसर टिबेरियसले शासन गरेको 15 वर्षमा उजाड स्थानमा परमेश्वरको वचन युहन्ना कहाँ आयो। युहन्ना परमेश्वरको आज्ञाकारी हुनाले उजाड स्थानबाट आए र यर्दन नदीको वरपर प्रचार गर्न थाले। युहन्नाले पाप क्षमाको लागि पश्चातापको बप्तिस्माको बारेमा घोषणा गरे। यिनै कारणहरूले गर्दा उनलाई बप्तिस्मा दिने युहन्ना भनिन्छ।
बप्तिस्मा दिने युहन्ना येशूको शुभकार्यसँग सम्बन्धित थियो भनेर तपाईँले भन्नुभयो, त्यो कतिको महत्त्वपूर्ण थियो?
बप्तिस्मा दिने युहन्नाको सेवा कार्यको विषयमा यसैया अगमवक्ताले अगमबानी गरेका थिए। युहन्ना जन्मनुभन्दा झण्डै 700 वर्ष अगाडि यसैया यरुसलेममा बस्थे र भविष्यका कुराहरू बताउँथे। बप्तिस्मा दिने युहन्नाको भविष्यको सेवा कार्यको बारेमा यसैयाले यस्तो भने,
कसैले बोलाइरहेको एउटा आवाज, परम प्रभुको निम्ति बाटो तयार पार, मूल बाटो समतल बनाओ, हरेक उपत्यका अग्लो बनाइनेछ र हरेक पर्वत र डाँडाहरू होच्याइनेछन्। बाङ्गो टेढो जग्गा सिधा बनाइनेछ र खाल्टा खुल्टी सिधा बनाइनेछ र सारा मानव जातिले परमेश्वरको उद्धारलाई देख्नेछन्।
धेरै मानिसहरू युहन्नाको कुरा सुन्न र उनलाई हेर्न आए, तर उनी कहाँ बत्तिसमा लिन आउने मानिसहरूसँग उनले कडा भएर बोले। युहन्नाले मानिसहरूलाई सर्प भने, उनले तिनीहरूलाई हप्काए। आउन लागेको क्रोधबाट कसले उनीहरूलाई भाग्ने चेतावनी दियो भनेर सोधे। युहन्नाले भिडलाई चुनौती दिए। उनले भने कि यदि तिनीहरू साँच्चै नै पश्चातापको बारेमा गम्भीर छन् भने तिनीहरूको जीवनबाट तिनीहरू साँच्चै नै आफ्ना पापको निम्ति पश्चातापी भएको देखाउनु पर्छ भनेर बताए। युहन्नाले उनीहरू र उनीहरूको झुटो घमण्डको खिसी पनि उडाए। तिनीहरू अब्राहमका सन्तान हुन् वा अब्राहम तिनीहरूका पिता हुन् भनेर भन्न छोडा भने युहन्नाले यो कुरालाई उपहास गरे। परमेश्वरले त ढुङ्गाहरूबाट पनि सन्तान खडा गर्न सक्नुहुन्छ भनेर उनले तिनीहरूलाई भने। परमेश्वरलाई तिनीहरूको खाँचो थिएन। त्यसपछि युहन्नाले मानिसहरूलाई एउटा रुखसँग तुलना गरे। उनले भने कि फल नफलाउने रुखलाई परमेश्वरले काटेर ढाल्नुहुनेछ, फल नफलाउने रुखलाई काटेर आगोमा जलाइनेछ। युहन्नाको कुरा सुनेर मानिसहरू डराए। उनीहरूले उनलाई सोधे, हामीले के गर्नुपर्छ त? युहन्ना एकछिन रोकिए र सबैलाई हेरे। मानिसहरू अस्त व्यस्त थिए। उनीहरूले सुनेको कुरा उनीहरूलाई मन परेन। युहन्नाले भने, यदि कसैको 2 कोट छ भने उसले एउटा कोट कोटै नभएको मानिसलाई दिनुपर्छ। खानेकुराको बारेमा पनि त्यो सत्य थियो। उनीहरूले खानेकुरा नहुनेसँग आफ्नो खानेकुरा बाँड्नुपर्ने थियो।
आफ्ना कपडा वा खानेकुरा बाँड्ने कुरा त्यो त्यति गाह्रो त सुनिँदैन।
तिमीले ठिक भन्यौ कमल। यी कुराहरू भनेपछि युहन्नालाई स्पष्ट भयो कि मानिसहरूलाई यो उत्तर स्वीकार्न गाह्रो भइरहेको थियो। केही कर उठाउने मानिसहरू युहन्ना कहाँ आए। उनीहरूले के गर्नुपर्छ भनेर सोधे। अब युहन्नाले निर्दिष्ट उत्तर दिए। उनले तिनीहरूलाई भने, कि तिनीहरूले मानिसबाट आवश्यकभन्दा बढी कर उठाउनु हुँदैन। योहन्नाको कुरा सुनेर अरूहरूलाई समस्या भइरहेको थियो। रोमी सिपाहीहरू पनि त्यहाँ थिए र उनीहरूले पनि परमेश्वरसँग ठिक सम्बन्ध कसरी राख्ने भनेर जान्न चाहेका थिए। सिपाहीहरूले सोधे, हामी चाहिँ के त? योहन्नाले सिपाहीहरूलाई भने, तिनीहरूले मानिसहरूलाई तर्साउने वा धम्की दिने गर्नु हुँदैन। उनीहरूले धम्की देखाएर सामान लिने, पैसा लिने गर्नु हुँदैन। योहन्ना एकछिन रोकिए, सिपाहीहरूलाई हेरे र भने कि उनीहरू आफ्नो तनखामा सन्तुष्ट हुनुपर्छ। योहन्नाले प्रचार गरि नै रहे र बप्तिस्मा पनि दिँदै रहे। मानिसहरूले अब केही कुराको अपेक्षा गर्न थालेका थिए। योहन्ना नै ख्रिस्ट हुन् कि प्रतिज्ञा गरिएको मसीह पो हुन् कि? उनीहरूको भावनाहरूलाई बुझेपछि योहन्नाले मानिसहरूलाई स्पष्टसँग भने कि आफूले पानीले बप्तिस्मा दिन्छन्, तर कोही एकजना आउँदै हुनुहुन्छ जो अझ शक्तिशाली हुनुहुन्छ र उनी अर्थात् योहन्ना त उहाँको जुत्ताको फिता कस्ने योग्यता पनि छैनन्। यी विशेष व्यक्तिले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। एक दिन योहन्ना भएको ठाउँमा यर्दन नदीमा येशु आउनुभयो। येशु योहन्नाबाट बप्तिस्मा लिन गालिलबाट हिँड्दै हिँड्दै यर्दन आइपुग्नु भएको थियो। योहन्नाले येशूलाई बप्तिस्मा लिनबाट रोक्न खोजे। योहन्नाले येशूलाई भने, योहन्नाले पो येशूबाट बप्तिस्मा लिनुपर्ने। तर येशूले योहन्नाको कुरालाई अस्वीकार गर्नुभयो। त्यसकारण योहन्नाले माने र येशूलाई बप्तिस्मा दिए। येशू पानीबाट निस्कने बित्तिकै स्वर्ग उघ्रियो र परमेश्वरको आत्मा येशूमाथि ढुकुरको रूपमा ओर्लनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, यिनी मेरो प्रिय पुत्र हुन्, म यिनीमाथि अति प्रसन्न छु।
यो स्वर्गबाट आवाज सुनेको त एकदमै विशेष कुरा थियो होला।
येशूको बप्तिस्मा एउटा असाधारण घटना थियो। योहन्नाले येशूलाई बप्तिस्मा दिन राजी थिएनन्। योहन्नाले त पश्चातापको बप्तिस्मा दिँदै थिए। जब योहन्नाले पहिलोपल्ट येशूलाई देखे, उनले भने, हेर्नुहोस् परमेश्वरको थुमा जसले संसारको पाप मेटाउँदछ। येशूलाई पापको लागि पश्चाताप गर्नुपर्ने आवश्यकता थिएन। उहाँको बप्तिस्माले उहाँ येशू परमेश्वरको व्यवस्थाप्रति जिम्मेवार हुनुभएको कुराको निश्चयता दियो। येशूको बप्तिस्मा देख्ने मानिसहरू उनीहरूले सुनेको र देखेको कुराले एकदम चकित भए। त्यसपछि येशू चुपचाप भेडबाट निस्केर जानुभयो र उजाड स्थानतिर लाग्नुभयो। त्यही पवित्र आत्माले उहाँलाई डोर्याएर लैजानुभयो र परीक्षित हुनुभयो। येशू 40 दिन र 40 रात उजाड स्थानमा रहनुभयो। यहुदी इतिहासमा अङ्क 40 एउटा विशेष अङ्क हो। इजरायलका सन्तान 40 वर्षसम्म सिनैको मरुभूमिमा भौतारिएका थिए। अहिले येशू एक्लै हुनुभएको थियो, एक्लै र खाना नखाई 40 दिनसम्म। अब उहाँलाई भोक लागेको थियो। यही बेला शैतान आयो र उहाँसँग बोल्यो,
यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बनाउनुहोस्।
येशूले शैतानलाई हेर्नुभयो। त्यसपछि उहाँले भन्नुभयो,
लेखिएको छ कि मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।
यसपछि शैतानले येशूलाई अग्लो डाँडामा लग्यो अनि एकैछिनमा शैतानले येशूलाई संसारका सबै राज्यहरू देखायो।
मेरो पूजा गर्नुहोस् र म तपाईँलाई यी राज्यहरूका सबै शक्ति र महिमा तपाईँलाई दिनेछु। ती सबै मेरो अधीनमा छन्। मेरो मात्र पूजा गर्नुहोस् र ती सबै तपाईँको हुनेछन्।
धर्मशास्त्रमा लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र पुज्नु र उहाँको मात्र सेवा गर्नु।
शैतानले येशूलाई पाप गर्न लगाउन थामिएन। त्यसपछि शैतानले येशूलाई पवित्र सहर यरुसलेममा लग्यो। त्यहाँ शैतानले येशूलाई मन्दिरको टुप्पामा उभ्यायो। अब शैतानले पनि चतुर भएर धर्मशास्त्रको प्रयोग गर्ने कोसिस गर्यो। शैतानले येशूलाई भन्यो,
यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यहाँबाट हम्भाल्नुहोस्। धर्मशास्त्रमा लेखिएको छ कि उहाँले तपाईँलाई बचाउन स्वर्गदूतहरू पठाउनुहुनेछ। उनीहरूले तपाईँको खुट्टामा चोट लाग्न नदिनलाई तपाईँलाई हात हातै थाम्नेछन्।
फेरि येशूले शैतानलाई हेर्नुभयो। शैतानले परमेश्वरको आज्ञा नमान्दा परमेश्वरले त्यसलाई स्वर्गबाट फाल्नु भएको येशूले देख्नुभएको थियो। अब आफ्नो अधिकारलाई जानेर येशूले शैतानलाई भन्नुभयो,
तैँले आफ्नो परमेश्वरको जाँच गर्नु हुँदैन।
शैतानले हरेक परीक्षाको प्रयोग गरेको थियो। त्यसले सोच्न सकेको हरेक उपायको प्रयोग गरेर येशूलाई पाप गर्न लगाउन खोज्यो। शैतानका युक्तिहरू असफल भए। सैतानले यीशुलाई छोडेर गयो। तर परमेश्वरको काममा दखल दिनको लागि यीशुलाई खत्तम पार्न सैतानले कोसिस गर्न कहिल्यै छोड्दैन भन्ने कुरा पनि मसीह यीशुलाई थाहा थियो।
मेरो आनन्द र महाटले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ। मेरो आनन्द र महाटले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ।
मेरो आनन्द र रमाहटले मलाई गाउन लगाउँछ, यो मिठो स्वर थियो सलोमी तिमोथीको मेरो आनन्द एल्बमबाट। यीशुलाई पनि विभिन्न बाधा र परीक्षाका घडीहरू आएका थिए। उहाँले परमेश्वरको वचनमा अडिग रहेर तिनीहरूको सामना गर्नुभयो। श्रोतावृन्द, तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ? कुनै पनि प्रतिक्रिया भएमा हामीलाई लेख्न सक्नुहुनेछ। हामीलाई कार्यक्रम पत्रचार गर्ने ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। हाम्रो इमेलको ठेगाना mero.story@gmail.com। यदि हामीलाई एसएमएस गर्नुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM लेखेर स्पेस दिनुहोस्। त्यसपछि आफ्नो सन्देश लेखेर हामीलाई 3638 एसएमएस पठाउन सक्नुहुनेछ। यसलाई एकचोटि फेरि सुन्नुहोस्। आफ्नो मोबाइलको म्यासेज बक्समा गई TLM लेखेर स्पेस दिनुहोस्। त्यसपछि आफ्नो सन्देश लेखेर हामीलाई 3638 पठाउन नबिर्सनुहोला। श्रोता मित्र, कार्यक्रम मसीहको कथाको 6 भागको अन्त्यतिर हामी आइपुगेका छौँ। अब जाँदै गर्दाखेरि हाम्रा पात्रहरू जोएल भुजेल, आगमन अधिकारी आसमान तामाङ र सुभाष प्रधानजीलाई पनि धन्यवाद भन्दछु। साथै प्रविधिमा सहायता दिने मित्र खेमन श्रोतीलाई पनि धन्यवाद व्यक्त गर्दै म तपाईँको मित्र पौलस भोलि यसै समयमा कार्यक्रम मसीहको कथाको 7 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आजलाई भने बिदा माग्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।